नमस्कार। उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी दिनेश निरौलासँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुन्दै आएका छौं। आज यसको चौथो श्रृङ्खला लिएर आएका छौं। चौथो श्रृङ्खलामा सुरु हुन्छ उनको सम्झनाको वाचन आँसुको अस्त्र शीर्षकबाट। लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने नेपालीहरूको उखानै छ। हरेक लोग्ने स्वास्नीका बीच सानोतिनो कुरामा झगडा हुन्छ नै। हाम्रो बीच कहिलेकाहीँ कुनै कुरामा चित्त बुझेन भने म ठुस्स परेर बस्दथे। म रिसाएपछि उनी पनि बोल्दैनथे। कहिलेकाहीँ म रिसाएर माथि छतमा बस्दथे। उनले छोराछोरीलाई फकाउन पठाउँथे। छोराछोरीले गालामा मुवाई खाएर मलाई पेटमा काउकुती लगाएर हँसाउँथे र दुवैजनाले हात तानेर बाबुको अगाडि उपस्थित गराउँथे। मलाई कराएर गाली गरेको मन पर्दैनथ्यो। मानिसको अगाडि मेरो टिप्पणी गरेको मलाई गाली गर्दा मलाई असह्य हुन्थ्यो। मानिसहरू गइसकेपछि म उनलाई सम्झाउँथेँ। जति गाली गरे पनि कराए पनि मान्छेको अगाडि स्वास्नीलाई हेप्नु हुँदैन भन्दथे। उनले पछि माफी पनि माग्दथे तर लागेको बानी कहाँ छुट्ने। उनको यो बानी कहिले पनि छोड्दै छुटेन। तर उनी मेरो आँखामा आँसु देख्न सक्दैनथे। दुई थोपा मात्र मेरो आँसु चुइयो भने त्यसले उनको मन दुख्दथ्यो। उनी मेरो आँसु पुस्दथे। कहिले पनि गाली नगर्ने वचन दिन्थे। पछि पछि मैले त्यही आँसुको अस्त्र प्रयोग गर्न थालेँ जसले निकै काम गर्यो। योभन्दा बाहेक उनको धेरै गुणहरू थियो। म बराबर उनलाई भन्दथेँ, तिमी मलाई यति धेरै माया गर्दछौ, त्यसैले तिमी रिसाउने र गाली गर्ने बानीलाई म माफ गरिदिन्छु। तिमी जस्तो असल लोग्ने म लाख जन्ममा पनि पाउन सक्दिनँ। माछा खाने बेलाको एउटा सम्झना म कहिले पनि बिर्सन सक्दिनँ। मलाई माछा असाध्यै मनपर्दथ्यो तर उनलाई सधैँ डर हुन्थ्यो मेरो घाँटीमा माछाको काँडा अड्कन्छ कि भनेर। माछा खाने बेलामा उनी सधैँ माछाको काँडा झिकिदिन्थे अनि मात्र म माछा खान्थेँ। उनले मलाई सानो केटाकेटी जस्तै नै व्यवहार गर्दथे। मासु खाँदा पनि उनी मलाई राम्रो राम्रो टुक्राहरू आफैले छानेर भागमा हालिदिन्थे। जगदीशको अर्को विशेषता थियो, उनले मेरो निर्णयलाई सदैव स्वीकार गर्दथे। कतै जाने कुरामा होस्, घर व्यवहारको कुरामा होस्, कसैलाई केही सहयोग गर्ने कुरा होस्, मलाई यस कुराले धेरै खुसी अनुभव हुन्थ्यो। उनी सधैँ मलाई आफ्नो अगाडि हेर्न चाहन्थे। म घरैमा हुँदा पनि पटक पटक बोलाइरहन्थे। एक दिन पनि आँखाको अगाडि अलप हुनुहुँदैन थियो। बिरामी भएपछि त उनी खालि दुर्गी भन्ने उच्चारण गरिरहन्थे। उनी टेबलमा बसेर लेखिरहँदा उनकै अगाडि बसिरहनु पर्दथ्यो। सायद उनलाई थाहा थियो होला मेरो समय अब धेरै छैन, यसैले म हरपल उनको साथमा नै रहँ, यो इच्छा पनि मैले पूरा गरेँ। जगदीशको स्टेम सेल ट्रान्सप्लान्ट गरेपछि 24 महिना जति कुनै औषधि खानु परेन। त्यसबेला उनी गाडी पनि चलाउन थाले, एकदमै तन्दुरुस्त देखिन्थे। हामी अत्यन्त खुसी थियौँ। हामीलाई विश्वास थियो अब उनी रोगबाट मुक्त भए। त्यही बेला हामीले छोरीको विवाह गऱ्यौँ। उनले इच्छा अनुसार रमाइलो गरे। छोरीको विवाहमा ज्वाइँसँग नाचगान गरे, परिवारहरूसँग त्यत्तिकै रमाएर नाचे। तर हाम्रो त्यो खुसी धेरै दिनसम्म रहेन। त्यसको 6 महिनापछि बिस्तारै उनको ढाड दुख्न थाल्यो। यो दुखाइ निको होला भनेर उनले पेन किलरहरू खाए। ढाड सके तर दुखाइ कम भएन। हामी पहिले पहिले प्रत्येक 3-3 महिनामा परीक्षणको लागि बैङ्कक जाने गर्दथ्यौँ। त्यसबेला कहाँ जाने भन्ने योजना गर्दैथ्यौँ। मलाई युनिफर्म दिल्ली अफिसले मानव बेचबिखनको विरुद्धको एउटा क्षेत्रीय भेलामा दिल्लीको लागि निमन्त्रणा गरेको थियो। उक्त बैठक उच्च स्तरको हुनाले मैले जानी निदो गरेँ। त्यही बेला छोरी जुन पनि दिल्लीमा थिइन्। ज्वाइँ गौरव 18 महिनाको लागि डब्ल्युएचओमा जागिरे भएर भर्खरै दिल्ली गएका थिए। त्यसैले हामीले दिल्लीको राजीव गान्धी अस्पतालमा जगदीशको रक्त परीक्षण गर्ने निर्णय गर्यौँ। दिल्लीमा बैठक सकिएपछि म दिल्लीमा एक हप्ता जुनसँगै बसेँ। त्यसपछि जगदीश दिल्ली आउने निर्णय भयो। दिल्लीको राजीव गान्धीमा उनको स्वास्थ्य परीक्षण गराएपछि उनलाई रोग बल्झिएको थाहा भयो। फेरि मेरो चिन्ता बढ्यो। छोरी र म रुन थाल्यौँ। ज्वाइँ गौरव डाक्टर भएको हुनाले उनले मलाई सान्त्वना दिए, रोगको उपचार भइहाल्छ नि, चिन्ता गर्नु पर्दैन भनेर। जगदीशले पनि मलाई पीर नगर भनेर सम्झाए। मेरो भित्र मनले भने चिन्ता गरिरहेको थियो, तर बिरामीको अगाडि म चुपचाप भएँ। नाताले जगदीशका भतिज डाक्टर मधु घिमिरे पनि दिल्लीमा नै डब्ल्युएचओमा काम गर्दथे। उनको सल्लाह अनुसार सबै कुराले अगाडिको उपचार दिल्लीको अपोलो अस्पतालमा गर्नु नै बेस हुन्छ भन्ने निर्णय भयो। अपोलो अस्पतालको मल्टिपल माइलोमाका डाक्टर मधुका साथी रहेछन्। उनको सुपरिवेक्षणमा जगदीशको उपचार सुरु भयो। उपचारको बीचमा जगदीशलाई छातीको इन्फेक्सन भयो। त्यसबेला पनि उनको रगतको काउन्ट एकदमै घटेको थियो। डाक्टरले मान्छेहरू भेट्न एकदमै मनाही गरेको थियो। उनलाई उठेर बाथरूम जान गाह्रो भएको थियो। एकपटक मेरो कुम समातेर बाथरूम जान लागेका, बाथरूम पुग्दा उनी पछारिन पुगे। हामी दुईपटक लड्यौँ। उनको टाउको भुइँमा बज्रन पाएन, मेरो जिउमा पछारिए। सायद टाउको पछारिएको भए ठुलो दुर्घटना हुने थियो। त्यसै गरी दुई दिनपछि दुईजना अस्पतालको सहयोगीले समातेर बाथरूम लग्दा बेलुनमा हावा फुस्केको जस्तै लथ्राक लुथ्रुक भएर भुइँमा थ्याच्च बस्न पुगे। हतार हतार गरेर अस्पतालका नर्सहरूले उनलाई बोकेर खाटमा सुताए र अबदेखि बाथरूममा नजाने, ओछ्यानमै बेड प्यानमा दिसा पिसाब गराउने आदेश दिए। जगदीशलाई त्यो कुरा मन पर्दैन थियो। जसरी भए पनि टोयलेटमा नै गएर दिसा पिसाब गर्न चाहन्थे। अपोलो अस्पतालमा हामी 2 हप्ता बस्यौँ। अस्पतालको खाना राम्रो थियो। बिरामी कुरुवाको लागि खानेकुरा कोठामा नै ल्याइदिन्थ्यो। छोरी जुन र ज्वाइँ गौरव पनि दिल्लीमा नै हुनाले हामीलाई ठुलो सहयोग भएको थियो। जुन बसेको ठाउँबाट अस्पताल आइपुग्न झन्डै 1.5 घन्टा लाग्दथ्यो। 2 हप्ता अस्पतालमा बिताएपछि हामी जुनको डेरामा फर्कियौँ। दोस्रो पटक उनलाई रोग फर्किएको पीडाले मलाई धेरै पीडित बनाएको थियो। छोरी पनि चिन्तित देखिन्थे। ऊ मुखले केही भन्दिनथे, तर उसको अनुहारबाट त्यो कुरा झल्कन्थ्यो। चार दिन जति दिल्लीमा आराम गरेर दोस्रो पटक भएको मल्टिपल माइलोमाको कोसेली लिएर नेपाल फर्कियौँ। त्यसबेला पनि हामीले घरमा आएर नर्स राख्यौँ, उनको उपचार जारी राख्यौँ। झन्डै 6 महिनापछि उनको रोग फेरि केही दिनको लागि साम्य भयो जस्तो लाग्यो। म विवाह गरेर घरमा बचेदेखि दसैँमा 10 दिनसम्म पूजाको कोठामा देवीको आराधना गर्ने र जमरा नियमित रूपमा राख्ने गरेकी थिएँ। माइतीमा आमा बुबाले 10 दिनसम्म नै देवीको आराधना पूजापाठ धुमधामसँग गर्नुहुन्थ्यो। हामी पनि जमरा राखेपछि दुर्गा कवच पढ्दथ्यौँ। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता, नमस्तस्यै 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 नमो नमः। यो मन्त्र केटाकेटी बेलादेखि नै मलाई कण्ठ थियो र असाध्य राम्रो पनि लाग्दथ्यो। त्यसैको प्रभाव मेरो हृदयमा गहिरो भएर बसेको जस्तो लाग्दछ। दसैँमा देवीको पूजा र झमरा राख्ने प्रचलन छोडेका थिएनौ। यसपालिको दसैँमा जगदीश ओम अस्पताल भर्ना भइसकेका थिए। झमरा राख्ने कि नराख्ने भन्ने विषयमा मेरो मनमा दुविधा भइरहेको थियो। बिहानदेखि बेलुकासम्म अस्पताल धाउनुपर्ने कारणले यो दुविधा भएको थियो। तर मेरो मनले भन्यो, भगवान्को पूजा र आराधना छोड्नु हुँदैन, देवीको आशीर्वाद पनि लाग्न सक्दछ। मलाई पनि देवीको शक्ति चाहिएको थियो। त्यसरी मैले झमरा राख्ने निदो गरेँ। म अस्पताल धाइरहनु पर्ने हुनाले बुहारी पूजाले जमरा कोठाको सरसफाई र पूजा आजाको सबै व्यवस्था गरेकी थिइन्। हामी दुवैले पहिलो दिन पूजाको व्यवस्था र जमरा राख्ने काम गर्यौं। हरेक धर्म, विश्वास, पुण्य आस्थामा रहन्छ। हरेक बेलुकी जमरालाई पानी छर्कने गरेकी थिए। अरू वर्ष चौथो दिन र कहिले पाँचौँ दिनसम्म जमरा टुसाउने गर्दथ्यो, तर यो पालि त्यस्तो भएर नौ दिनसम्म पनि एउटै पनि जमरा नटुसाएकोले मेरो मनमा केही त्रास उत्पन्न भयो। मैले त्यो त्रासलाई कसैसँग सेयर गर्न सकिनँ। नवमीको दिन बिहानै घर नजिकैको विष्णुदेवी मन्दिरमा पूजा गर्न गएँ। मानिसहरू ठुलो लाम लागेका थिए। दर्शनको लागि झन्डै 45 मिनट कुर्नु पर्यो। जति समय लागे पनि मैले धैर्य गरेर लाममा कुरेँ। मेरा आँखा महिलाहरूले पूजाको पहिलो जमरा देवीलाई चढाउन ल्याएकोमा थिए। उनीहरूले देवीलाई चढाएको जमरा दुनैसहित मैले प्रसादी घरमा ल्याएर पूजा कोठामा राखेँ। दशमीको दिन देवीको पूजा अर्चनापछि त्यही चढाएको जमरा मैले छोरा बुहारीलाई लगाइदिएँ र बाँकी जमरा र एउटा बट्टामा अबिर लिएर अस्पतालमा गएँ। जगदीशले मलाई अबिरको टिका र जमरा दिए। मैले उनलाई अलिकति अबिर र एउटा जमरा कपालमा लगाइदिएँ। यसरी जमरा नउम्रिएकोले मलाई एक किसिमको चिन्ता लागेको थियो। यो शुभ होइन भन्ने मनमा लागिरहेको थियो। यस्ता कुरामा कहिलेकाहीँ विश्वास नगरौँ भन्दा पनि विश्वास लागेर आउँछ। उनी बिरामी हुनुभन्दा अगाडि यस्तै एउटा नराम्रो घटना घटेको थियो। पूजा कोठामा पस्नु अगाडि कोठामा राखेको शिव र लक्ष्मीको तस्विर फुटेर चकनाचुर भएको थियो। त्यसको झन्डै 6 महिनाभित्र जगदीशलाई घातक क्यान्सर भयो। धेरै अन्धविश्वासलाई मान्नु हुँदैन, तर कहिलेकाहीँ यस्ता कुराहरू व्यवहारमा सत्य साबित हुँदा विश्वास गर्न कर लाग्दछ। जगदीशको हातको दसैँको रातो टिका मेरो अन्तिम टिका भयो। हरेक दसैँमा नउम्रिएका जमरा र रातो अक्षताले मलाई सम्झाइ नै रहनेछन्। हाम्रा दुवै छोराछोरी आफ्नो बाबुको असीम माया पाएर हुर्केका हुन्। हुन त सबै बाबुआमाले आफ्नो सन्तानलाई असीम माया र प्रेम दिएरै हुर्काएका हुन्छन्। छोराछोरीलाई हेरविचार गर्ने, उचित शिक्षा दिने कुरामा उनको योगदान मेरोभन्दा पनि बढी भएको कुरा म महसुस गर्दछु। छोराछोरीको लागि उनी एउटा आदर्श बाबु थिए। हिमाल र जुन दुवै छोराछोरी सानेपाको शान्त भवन अस्पतालमा जन्मिएका हुन्। हिमाल डाक्टरले दिएको समयभन्दा एक हप्ता पछाडि जन्मिएको हो। 7 दिनसम्म पनि कुनै व्यथा नलागेपछि अपरेसन पनि गर्नुपर्ने हुन सक्दछ भनेर अगाडि नै सचेत गरेको पनि थिएँ। तर म भने अपरेसन गर्नुपर्दछ कि भन्ने डरले आत्तिएकी थिएँ। म डराउँछु भनेर उनले डाक्टरले अनुमान गरिसकेका थिए। डाक्टरले अनुमान गरिसकेपछि डेलिभरी हुँदा डाक्टरको उपस्थिति अनिवार्य हुने गर्दछ। समयमा व्यथा नलागेपछि डाक्टरले डिप दिएर व्यथा लगाएर हिमाल जन्मियो। यो सम्पूर्ण प्रक्रियामा 10 दिन जति अस्पताल बस्नु पर्यो। उनी मेरो र छोरोको रेखदेख गर्न अस्पतालमा आफै बसे। अन्य अस्पतालभन्दा शान्त भवन अस्पतालमा बिरामीको पतिलाई पनि राति बस्न अनुमति दिइएको थियो। भर्खरै जन्मिएको बच्चालाई ह्यान्डल गर्नु मेरो बुताको कुरा थिएन। उनलाई यो राम्ररी थाहा थियो। उनी मेरो लागि बिहानै खाना लिएर आउँथे, बच्चालाई नेपकिन फेराइदिने लगायतको काम उनैले गर्थे। अस्पतालबाट घरमा आइसकेपछि पनि मेरो बानी नपरुन्जेलसम्म उनले सहयोग गरे। पछि आमाले नातिको जिम्मा लिनुभयो। राति आफैसँग सुताउने काम पनि करिब छ महिनासम्म आमाले नै गर्नुभयो। छोराछोरी दुवैको हात र खुट्टाको नङ काट्ने काम पनि जगदीशकै हुन्थ्यो। नङ काट्दा मासु समेत मैले काटिदिउँला भनेर उनीहरू बाबा भनेर कराउँदथे। दिशा बस्दा पुस्ने बेला भयो भने बाबा आची भयो भने कराउँदथे। कहिलेकाहीँ त उनीहरूलाई त्यो कामको लागि बाबा नभई हुँदैन थियो। उनी छोराछोरी काँधमा चढाएर डुलाउँथे। छोराछोरीलाई लिएर गाडीमा डुलाउने उनको सोख नै थियो। उनी अफिसबाट फर्केर आएपछि बाबा डुलु डुलु जाने भनेर कराउँदथे। कहिलेकाहीँ अबेर भयो भने पनि एकैछिनला भए पनि घुमाएर ल्याउने गर्दथे। हिमाल सानो हुँदा ज्वरो आउँदा कहिलेकाहीँ ज्वरो बढेपछि मूर्छा समेत पर्दथ्यो। त्यसैले डाक्टरले 101 डिग्रीभन्दा बढी ज्वरो आयो भने सिटामोल पानीपट्टि दिइहाल्ने सुझाव दिएको थियो। एकपल्ट हिमाल धेरै बिरामी भयो। ज्वरो 105 डिग्रीसम्म चढ्थ्यो। उनी त्यसबेला रातभर पानीपट्टि दिएर बस्दथे, हनुमान चालिसा पढ्दथे। छोराछोरी दुवैको उच्च शिक्षामा प्रशस्त समस्या भयो, लगानी गरे। हिसाबले हिमालले अमेरिका र अस्ट्रेलियामा र जुनले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेका हुन्। छोरी बेलायतमा पढ्न गएपछि उनलाई त्यहाँको जीवनशैली पटक्कै मन परेन। उनले नेपाल फर्केर आउने पनि इच्छा व्यक्त गरेकी थिइन्। तर उनले पटक पटक परामर्श गरेर उचित सल्लाह दिएर छोरीलाई बेलायतमा 4 वर्षसम्मको उच्च शिक्षा पुरा गर्न प्रोत्साहित गरिरहे। बाबुले भनेको कुरा छोराछोरीको लागि ब्रह्म वाक्य हुन्थ्यो। बाबुले छोराछोरीमाथि उनले गरेको लगानी र सेवाको प्रतिफल बिरामी अवस्थामा उनले पाए। 8 वर्षसम्म मल्टिपल माइलोमा भएर बिरामी हुँदा छोराछोरीले पनि गर्नुपर्ने सेवाका कुनै कसर बाँकी राखेनन्। बैङ्कक, सिङ्गापुर, दिल्ली उपचारमा जाँदा कोही न कोही उनको साथमा नै हुन्थे। बुहारी पूजा पनि कतिपटक साथमै हुन्थिन्। योपालि बिरामी भएर 35 दिनसम्म अस्पताल बस्दा छोराछोरी दुवैले अहोरात र सेवा गरे। छोराछोरीको सेवाबाट उनी प्रसन्न थिए। हिमाल र जुनमध्ये एकजना उनलाई नभई हुँदैन थियो। औषधि किन्ने बेला र खुवाउने बेलामा पनि हिमाल नै चाहिन्थ्यो। खाने बेलामा र नुहाइदिने बेलामा छोरी जुन चाहिन्थ्यो। खानेकुरा खान नमान्दा जुनले फकाइफुलाइ खुवाउने गर्दथे। उनको अन्तिम अवस्थामा छोराछोरीले गरेको सेवाबाट उनलाई सन्तोष भएको मैले अनुभव गरेँ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। जगदीशको अन्तर्मनको यात्रा प्रकाशित भएपछि मलाई नजिकबाट चिनेकाहरूले पुस्तकमा जगदीशले मेरो विषयमा लेख्नुपर्ने जति नलेखेको एउटा प्रमुख टिप्पणीकारले टिप्पणी गरेका थिए भने अर्को तर मेरो विषयमा केही उनका साहित्यिक मित्रहरूले म प्रति व्यक्त गरेका प्रेरणास्पद अभिव्यक्ति त्यत्तिकै मन छुने खालका थिए। दिवंगत पत्रकार भरत भुर्तेले जगदीश घिमिरेको अन्तर्मनभित्र शीर्षकमा लेखमा यस्तो लेखेका थिए, जगदीशले जीवनमा जति सङ्घर्ष गरेका छन् त्योभन्दा कम सङ्घर्ष दुर्गाले पनि गरेकी छैनन्। जगदीश घिमिरेको व्यक्तित्व निर्माणमा जति परिश्रम परेको छ उनको सहधर्मिणीको व्यक्तित्व निर्माणमा त्यत्तिकै मेहनत परेको छ, तर आत्मालापमा यस प्रसङ्गलाई यथेष्ट स्थान दिइएको छैन। यसै गरी रमण घिमिरेको टिप्पणी यस्तो थियो, चाहे गिरिजाप्रसाद कोरेलाले कृष्णप्रसाद भट्टराईलाई हराउनुहोस् भन्दा होस्, चाहे किशनजीसँग मलाई होइन रामरी ढुङ्गेलाई टिकट दिने प्रसङ्गको कुरा होस्, जगदीशको कलम ठाडो र प्रष्ट अरफहरूमा दौडिएका छन्। अनि दुर्गा बाउजूको माया र जिम्मेवारी लेख्दा चाहिँ सङ्केतको धर्सो मात्र तान्दा अलिक कन्जुसै भयो कि, यो सबै पाठकहरूको चासो र गुनासो पनि हो। भाग्रती श्रेष्ठले लेखेकी छिन्, जगदीश घिमिरे भाग्यमानी लेखक हुन्, दुर्गा दिदीको पति प्रेम पति भक्ति साई भक्तिप्रति नमन गर्दछु, मलाई लाग्यो मायालु र समर्पित पत्नीबारे यो किताबमा अत्यन्त न्यून मात्रामा भाव पोखिएको छ। अमेरिकामा बसोबास गर्ने भारती गौतमले यसरी लेखेकी छन्, अन्तर्मनको यात्रामा स्रष्टा जगदीशलाई मैले व्यक्तिगत रूपमा देखेको छैन, तर दुर्गा दिदीलाई मैले देखेको छु, उहाँको बारेमा धेरै सुनेको पनि छु। राजनीतिक मान्छे जस्तो देश बनाउने कुरा जोसिलो र साहसिक स्वरले गरेको सुन्दा आफूले सुनेको र आदर गरेको त्यस्तै राजनीतिक महिला इन्दिरा गान्धीको झझलको लागेको थियो, उहाँले बोलेको पनि नेताले भाषण गरे जस्तो लागेको थियो। त्यही बेलादेखि म दुर्गा दिदीलाई आदर्श मान्दथे, जुन त यो किताबको चर्चा गर्दा जगदीश घिमिरेको बढी चर्चा हुनुपर्ने देखिए तापनि यो किताब जगदीशको भन्दा पनि दुर्गाको बढी हो जस्तो लागेको छ। साहित्यकार चित्तरञ्जन नेपालीको टिप्पणी यस्तो थियो, अन्तमा कालसितको तपाईँको यो सङ्घर्षमा अतुलनीय धैर्य र साहसपूर्वक निरन्तर रूपमा तपाईँको सहयोगी बनी आधुनिक सावित्रीको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभएकोमा दुर्गा घिमिरेलाई पनि हार्दिक बधाई दिन्छु। यहाँ उल्लेखित सबै टिप्पणीहरू जगदीश घिमिरेको बहुचर्चित पुस्तक अन्तर्मनको यात्राबारे मर्मज्ञहरूको मन्तव्य हो। यो अन्तर्मन्थन नामक पुस्तकमा समेटिएको छ। मेरो धारणामा जगदीशले एकै लाइनमा मेरो लागि भनेको कुरा मेरो लागि पर्याप्त छ जस्तो लाग्छ, त्यो हो दुर्गा मेरो जीवनको वरदान हो, योभन्दा उत्कृष्ट टिप्पणी अरू के हुनसक्छ। यसै गरी उनले ठाउँ ठाउँमा मेरो प्रसङ्ग उठाएका छन्। एउटा बुहारीको रूपमा, एउटा पत्नीको रूपमा र आमाको रूपमा मैले निर्वाह गरेको भूमिका मेरो लागि पर्याप्त जस्तो लाग्दछ। उनले अन्तर्मनको यात्राको पछिल्ला संस्करणमा केही कुरा चच्याएका पनि छन्। जगदीशले उनको जीवनमा मेरो स्थान सँगसँगै योगदानलाई राम्ररी अनुभूत गरे तापनि पुस्तकमा राख्न उपयुक्त ठानेनन्। आफ्नो जीवनसङ्गिनीको बढी प्रशंसाले पुस्तकको उचाइ पनि घट्न सक्थ्यो कि, यसैले जगदीशले चाहेर पनि लेख्नुपर्ने जति लेख्न सकेनन्। मेरो सम्बन्धमा विभिन्न साहित्यकारहरूले गरेको टिप्पणीप्रति आभार पनि व्यक्त गर्दछु, जसले मलाई पनि थप ऊर्जा प्रदान गर्यो। जगदीश बिरामी भएको अवस्थामा मैले एउटा धर्मपत्नीले निर्वाह गर्नुपर्ने धर्म मात्र निर्वाह गरेको हुँ जस्तो लागेको छ। उनले मलाई गरेको सहयोग प्रेमको ऋण त म सात जन्मसम्म पनि तिर्न सक्दिनँ होला। जगदीशको मनमा के कुरा थियो अन्तिम समयमा भन्न पनि पाएन। उनले यति चाँडो म गइहाल्छु भन्ने सोचेका पनि थिएनन् जस्तो लाग्दछ। अस्पताल बसेका बेला उनी बित्नुभन्दा एक हप्ता अगाडि निकै कमजोर भएका थिए। एक त उनी किमोले गर्दा निकै क्षीण भइसकेका थिए भने अर्कोतिर इन्फेक्सनले गर्दा निकै गलेका पनि थिए। मलाई धेरै बेर उनको अगाडि बस्न निकै गाह्रो हुन्थ्यो, त्यसैले म एक दुई मिनट मुख देखाएर बाहिर नै बस्न रुचाउँथेँ। उनको साथमा धेरैजसो छोराछोरी नै हुन्थे। उनी बेला बेलामा छोराछोरीलाई आमा खोइ भनेर बोलाउन लगाउँथे। उनको अगाडि उभिएपछि एकपटक हेरिरहन्थे, अब घर गए हुन्छ भन्दथे। उनको मनमा कति कुरा थियो होला तर उनले भन्न नै नसकेको जस्तो लाग्दछ। उनको मनमा कति कुरा थियो होला, तर उनले भन्न नै नसकेको जस्तो लाग्छ। उनको आँखाको हेराइले अब म रहन्न, मेरो अभावमा तिम्रो जीवन कस्तो होला भनेको हो कि जस्तो लाग्थ्यो, तर शब्दमा उनले त्यो कुरालाई कहिले प्रष्ट रूपमा प्रकट गरेनन्। उनको आँखामा अस्पताल भर्ना हुनुभन्दा एक हप्ता अगाडि नै इन्फेक्सन भएको थियो। एउटा आँखा चिम्लेर एउटाले हेर्ने गर्दथे। त्यो देख्दा मलाई असह्य हुन्थ्यो। हाम्रो लागि उनले गर्नुपर्ने कुरा केही पनि बाँकी थिएन। छोराछोरीको विवाह भइसकेको थियो। उनीहरू आफ्नो खुट्टामा उभिसकेका थिए। उनको लागि एउटा चिन्ताको विषय म नै थिएँ। 39 वर्षको हाम्रो दाम्पत्य जीवनको अन्त्य हुने भयो भन्ने ठूलो चिन्ता उनको मनमा थियो होला, जुन उनले प्रकट गर्न नै पाएनन्। मनको कुरा मनैमा रह्यो। मलाई यो गीतको सम्झना आइरहन्छ, आकाशका नौलाका तारा। म गन्न सक्दिनँ, मनको कुरा मुखमा ल्याई म भन्न सक्दिनँ। मलाई अहिले पटक पटक त्यो दृश्य तस्विर चाहिँ अगाडि आइ नै रहन्छ। जगदीशको जन्मदिन रामनवमीको दिन हो। उनी 2002 साल चैत्र 8 गते अप्रिल 10 तारिकका दिन जन्मिएका हुन्। त्यसैले आमाले भन्नुहुन्थ्यो, मेरो छोरा रामकै अवतार हो, हामीहरूलाई पाल्ने छोरा पनि यही नै हो। ज्योतिष र साधु सन्तले पनि मलाई यही भनेका छन्। आमाले बराबर यही कुरा दोहोऱ्याउनुहुन्थ्यो। आमाले भने जस्तो नै भयो। आखिर उनकै साथमा बाँचुन्जेल आमा र बुबा बस्नुभयो। उनले बाबुआमाको सेवामा कुनै पनि कसर राखेनन्। बिहान उठेपछि उनी पहिले बुबाआमाको कोठामा पुग्दथे, सन्चो बिसन्चोको कुरा सोद्धथे, उनीहरूको दर्शन गरेपछि मर्निङ वाकको लागि हिँड्दथे। उनीसँग विवाह गरेर आएपछि मैले सधैँ उनको जन्मदिन रामनवमीकै दिन मनाएँ। बिहान हामी कहिलेकाहीँ मन्दिर गएर पूजा गर्दथ्यौँ। त्यसपछि पण्डितले अष्टचिरञ्जीवीको पूजा गर्दथे। म नियमित रूपमा करिब 45 मिनट साईको भजन गर्दथेँ। दिउँसोकै आफन्तहरूलाई खाजा खान बोलाउँदथ्यौँ। हामी कहिलेकाहीँ रमाइलोको लागि उनको अङ्ग्रेजी महिनाको जन्मदिन पनि मनाउँथ्यौँ। यसपालिको जन्मदिनको लागि माला उन्दा उन्दै मलाई एउटा कविता फुर्यो। मैले माला उनिसकेपछि उनलाई यो कविता सुनाएँ, जसको शीर्षक नै माला थियो। माला, मैले तिम्रो लागि गजबको माला उनेकी छु। फुलहरूको प्रत्येक थुङ्गा थुङ्गाहरू मैले मेरो आस्था र विश्वास पनि उनेकी छु। मेरो माया र श्रद्धालाई सँगै गाँसेकी छु। सबै फुलहरू गाँस्दा गाँस्दै सकिएपछि मालामा मैले आफ्नो मुटु नै उनेकी छु। यसैले मेरो माला ओइलाउनु हुँदैन, कहिले पनि सुक्नु र झर्नु पनि हुँदैन। मेरो श्रद्धा र प्रेमको माला सधैँ सधैँ ताजा र सुगन्धित रहिरहोस्। उनलाई पनि यो कविता राम्रो लाग्यो र उनले दोहोऱ्याएर सुने र मलाई इमेल गर्न पनि भने। मैले विभिन्न समयमा लेखेका कविताहरू पुस्तकको रूपमा निकाल्ने तयारी भइरहेको थियो। उनले त्यो कवितालाई पनि पुस्तकमा राख्न सल्लाह दिएका थिए। मेरो पुस्तक तयार भइसकेको थियो। धेरै दिनदेखि म उनलाई मेरो कविताको पुस्तकमा टिप्पणी गरिदिन अनुरोध गरिरहेकी थिएँ। यसपालिको दसैँको छुट्टीमा उनले हेरिदिने अनि मात्र छाप्न पठाउने भन्ने हाम्रो सल्लाह भएको थियो। त्यो पनि अधुरो नै रह्यो। अर्कोतिर 6 महिनाभित्र मेरो आस्था र विश्वासको माला चोडियो। मैले मेरो मुटु नै उनेर गाँसेको माला छताछुल्ल भयो। श्रद्धा र प्रेमले उनेको मेरो माला सुकेर झर्यो। अब म उनको लागि कहिले पनि माला उन्ने छैन। हरेक पटक अब माला हुँदा मलाई उनको याद आइ नै रहनेछ।
मैं
2030 सालमा म त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन केन्द्रको तर्फबाट 22 दिनको तालिममा हैदराबाद गएको थिएँ। व्यवस्थापन सम्बन्धी तालिमको लागि हैदराबाद एकदमै प्रख्यात नै मानिन्छ। उक्त तालिममा नेपाल, बङ्गलादेश, पाकिस्तान लगायत अन्य युरोपेली मुलुकका पनि सहभागी थिए। तालिम सकिएपछि सहभागीहरूलाई मुम्बई र दिल्लीका केही उद्योग धन्दाहरूको निरीक्षण भ्रमण गराउने कार्यक्रम थियो। दिल्लीमा तालिम कार्यक्रमको समापन पनि थियो। जगदीश त्यो बेला पटनामा थिए र आफ्नो थेसिस बुझाउन पटना आएका थिए। उनले कोलम्बो प्लान अन्तर्गत छात्रवृत्ति पाएर समाजशास्त्रमा स्नातकोत्तर गरिरहेका थिए। त्यो बेला हाम्रो विवाहको टुङ्गो लागिसकेको थियो। दिल्ली र मुम्बईमा मैले आफ्नो विवाहको लागि विवाहका सामान किनिसकेको थिएँ। दिल्लीमा उनले मलाई अन्तिम दिन सरप्राइज दिए। हामी बसेको जनपथ होटलको रिसेप्सनमा उनलाई देख्दा म खुसीले रमाएँ। त्यो हाम्रो कार्यक्रमको अन्तिम दिन थियो र सबै सहभागीहरू आगराको भ्रमणका लागि तयार भएका थिए। मलाई त्यो बेला धर्मसङ्कट पर्यो। म आगरा घुम्न जाने वा दिल्लीमा नै जगदीशसँग दिनभर घुमघाम गरेर बिताउने मैले निर्णय गर्न सकेकी थिइनँ। जगदीशले भने, म तिमीलाई विवाह गर्ने बित्तिकै आगरा लिएर आउँछु। मैले नाइ भन्न सकिनँ। सबै सहभागीहरू आगरा गए। बेलुकाको खानामा जगदीशलाई पनि निमन्त्रणा गरे। जगदीश र म दिनभरि दिल्लीको लाल किल्ला, कुतुब मिनार लगायत अन्य विभिन्न ठाउँ घुमेर बितायौं। बेलुकी 7 बजे जनपथ होटल पुग्दा उनीहरूले हाम्रो लागि काठ र फूल उपहार ठिक पारेका रहेछन्। सबैले व्यक्तिगत रूपमा पैसा उठाएर एउटा एकदमै राम्रो डबल बेडको तन्ना पनि किनेका रहेछन्। कार्डमा दाम्पत्य जीवन सुखद रहोस् भन्ने लेखेर सबैले सही पनि गरेका रहेछन्। हाम्रो लागि यो ठूलो सरप्राइज थियो। राति अबेरसम्म हामी सबैले रमाइलो गऱ्यौँ। भोलिपल्ट बिहानको फ्लाइटबाट आफ्नो आफ्नो देश फर्कियौँ। जगदीशले आगरा घुमाउन लिएर जाने विभिन्न योजना धेरै वर्ष पूरा गर्न सकेनन्। जहिले पनि हामी दुवै व्यस्त थियौँ। घरमा बुढाबुढी, आमा बुवाहरू र छोराछोरी पनि सानै भएका हुनाले हामी दुवैले एकैचोटि घर छोडेर हिँड्ने योजना चाहेर पनि बनाउन सकेनौँ। विवाह भएको 25 वर्षपछि हामीलाई त्यो अवसर जुर्यो। म मेरो साथीहरूसँग चण्डीगढमा 3 दिनको कार्यशाला गोष्ठीमा गएकी थिएँ। छोरीलाई पनि त्यो बेला मैले घुमाउन लागेकी थिएँ। छोरी इलेभेन सकेर छुट्टीमा बसेकी थिइन्। त्यही मौका छोपेर उनी पनि मेरो साथमा गइन्। जगदीश त्यही मौका छोपेर हामी चण्डीगढबाट फर्केको दिन दिल्लीमा आइपुगे र भोलिपल्ट बिहान हामीले दिल्लीबाट आगरा जाने योजना बनायौँ। हामीसँग चण्डीगढबाट फर्केका साथीहरू वन्दना राणा, शोभा गौतम, शशि श्रेष्ठ, मुक्ता श्रेष्ठ, विनु खतिवडा लगायत अन्य सबै साथीहरू सँगै जान तयार भए। मेरा ती सबै साथीहरूको जगदीशसँग एकदमै राम्रो सम्बन्ध थियो। जगदीशसँग आगरा जाने भन्दा सबै खुसी थिए। हामी सबैले एउटा जीप रिजर्भ गरेर आगराको लागि बिहानै प्रस्थान गऱ्यौँ। गाडीभरि गीत गाउँदै अन्ताक्षरी खेल्दै आगरा घुमेर फर्कियौँ। विवाहको 25 वर्षपछि आगराको अत्यन्त नै रमाइलो भ्रमण अहिले पनि मेरो मानसपटलमा तस्विर चाहिँ नाचिरहेको छ, जसलाई म कहिले पनि बिर्सन सक्दिनँ। अहिले चोबार एकदमै सुनसान छ। बिहान 5:30 बजेदेखि उनको 4:30, 3:30, 3:33 को घन्टी बज्न थाल्दथ्यो। देश विदेशबाट उनका शुभेच्छुक साथीभाइहरूको फोन आउने गर्दथ्यो। राति 10 बजेसम्म पनि घन्टी बज्दथ्यो। तर अहिले त्यो घन्टी उति साह्रो बज्दैन। घरमा उनी सबैभन्दा पहिले बिउँजन्थे। दैनिक रूपमा उनको उठ्ने समय 5 बजे हुन्थ्यो। उनको चप्पलको आवाज अहिले सुनिँदैन। 6 बजेपछि उनले मलाई उठाउँथे, तातो पानी खान माग्थे। निद्रा एकदमै लागे पनि म आँखा मिच्दै लर्खराउँदै उनको निम्ति तातो पानी थर्मसमा तयार गरिदिन्थेँ। त्यसपछि घरमा चहल पहल सुरु हुन्थ्यो। उठ्न ढिला हुँदा उनी कराइरहन्थे। अहिले त्यो आवाज सुनिँदैन। उनलाई उठ्ने बित्तिकै बैठकको झ्यालहरू खोल्नु पर्दथ्यो। चराहरूको आवाज उनलाई मन पर्दथ्यो। अहिले त्यो आवाज नसुनेको पनि महिनौ दिन भइसकेको छ। अनि कहिलेकाहीँ बिहान 7 बजेदेखि उनलाई मानिसहरू भेट्न आउँथे। कोही त समय लिएर आउँथे, कोही भने समय नै नलिकन 81 टुप्लुक्क आइपुग्थे। यो क्रम दिनभर नै जस्तो जारी रहन्थ्यो। आजकल उनलाई भेट्न आउने केही मानिसहरू भित्र नपसी बाहिरै आँगनमा घुमेर पनि जाने गर्दछन्। एकजना उनको अत्यन्त नै शुभेच्छुक भाइ घरमा आएर मेरो र हिमालको लागि केही किताब दिएर फर्कन्थे। त्यसै गरी उनी 3 पटकसम्म घरमा आए। कहिले फलफूल, कहिले किताब लिएर आउने उनका शुभेच्छुक माथिसम्म चढेर मलाई भेट्ने आँट पनि गरेनन्। चौथो पटक उनी आए र आँगनको पर्खालमा उभिरहेको मैले देखेँ। मैले उनलाई भित्र बोलाएपछि मात्र उनी बैठकमा आए। मलाई भेटेपछि उनलाई केही राहत पनि मिल्यो। उनको स्मृतिमा एउटा सानो पुस्तिका पनि तयार गरेका रहेछन्। कहिलेकाहीँ जगदीशको 4-33-333 फोन घन्टौँसम्म पनि व्यस्त हुन्थ्यो। आफूले मन पराएको मानिसको फोन आउँदा उनी तिनीहरूसँग घन्टौँसम्म कुराकानी गरिरहन्थे। मैले सम्झेअनुसार ती व्यक्तिहरू जोसँग उनको लामो कुराकानी हुन्थ्यो ती हुन् नरहरि आचार्य, डाक्टर दयानन्द वज्राचार्य, रोचक घिमिरे, नगेन्द्र दाई। खाना पच्किसकेपछि पनि उनीहरूको फोन आउँदा उनी खाना छोडेर कुराकानीमा व्यस्त रहन्थे। बीचमा उनलाई खाना सेलाइसक्यो भनेर कचकच गर्दा पनि उनी फोन छोड्दैनथे। उनलाई लामो फोन नगर्नुभन्दा उनले भन्ने गर्दथे, मेरो अरू के मनोरञ्जनको साधन छ र, मेरो यही नै एउटा साधन त हो, त्यसलाई पनि कचकच गरेको मलाई पटक्कै मन पर्दैन। कहिलेकाहीँ उनको 4-33-333 हामी कसैले फोन गरेर कुरा गर्न खोज्यौँ भने उनले घरको अर्को नम्बर दिन्थे। त्यो फोनमा अरू कसैले फोन गर्नु हुँदैनथ्यो, त्यो उनको पेवा फोन नै जस्तो थियो। उनलाई दिउँसो मानिसहरू भेट्न आउँदा उनी चाहन्थे कि म पनि घरैमा उनको साथमा रहँ। म हुँदा उनका साथीहरूलाई राम्रो खाजा चिया दिने हुँदा उनको विशेष मानिसहरू आउँदा मलाई घरमा बस्न अनुरोध गर्दथे। अहिले उनी छैनन्। उनको अनुपस्थितिमा चोबार एकदमै सुनसान छ। घरको आँगनैभित्र रहेको तामाकोशी सेवा समितिको सम्पर्क अफिस 45 दिन पनि नपुग्दै सार्ने निर्णय गरी सारियो। अफिस त्यहाँ आउँदा पनि एक किसिमको चहलपहल नै हुन्थ्यो। अफिसमा आउने जाने मानिस भइ नै रहन्थे। तामाकोशी सेवा समितिका खानेपानीका पाइप, सफा चर्पीका प्यान र पाइपहरूले आँगन पनि भरिएको हुन्थ्यो। अहिले त्यो सबै हटिसकेको छ। सम्पर्क कार्यालय सानो कोठा मीन भवनमा सारिएको छ। जगदीशसँग 30 वर्ष काम गरेका उनका चालक लगायत अन्य सबै सहयोगी सबैको जागिर गएको छ। साहेब गएपछि साहेबसँगै हाम्रो भाग्य पनि गयो। उनीहरूको त्यो अत्यन्त मार्मिक भनाई मेरो लागि अझ बढी पीडादायी भएको छ। बारीभरि फुलहरू फुलेका छन्, तर ती फुलहरूमा म कुनै सौन्दर्य नै देख्दिनँ। यो सुनसान चौबारमा अब कहिले पहिलेको जस्तो चहलपहल हुन सक्छ? आज रामनवमीको दिन हो। अघिल्लो दिनदेखि नै चोभारमा चहलपहल हुन्थ्यो। रामनवमी जगदीशको जन्मदिनमा बिहानदेखि नै मन्दिरको दर्शन, पूजापाठ, भजन कीर्तन, दिउँसो मानिसहरूको जमघट, खानपिन आदिमा दिन बितेको थाहा नै हुँदैनथ्यो। शुभकामना दिन देश विदेशबाट फोनका घन्टीहरू बजि नै रहन्थ्यो, तर आज त्यस्तो भएन। न त बिहानैदेखि फोनका घन्टीहरू नै बजे, न कुनै पूजाआजाको घन्टी, एकदमै सुनसान चोभार, शोकमग्न चोभार। मैले एउटा कविता लेखेर उनलाई सम्झिएँ र कविता फेसबुकमा राखेँ। आज रामनवमी, उनको जन्मदिन, साह्रै उराट लाग्दो निराश दिन। हरपल अविरल आँसुको धार बगिरह्यो। तिनै आँसुका थोपा थोपालाई सँगालेर मैले उनीको मोतीको माला उनलाई चढाएर आजको जन्मदिन मनाएँ। श्रुति सम्वेगमा यतिन्जेल तपाईँ दुर्गा घिमिरेको कृति उनको सम्झनाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिँदैछ। कार्यक्रमबारे तपाईँका सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiआई श्रुति एट युएनएन डट कम डट एनपी। हवस् त, अर्को साता उनको सम्झनाको अन्तिम श्रृङ्खला लिएर आउनेछौ। त्यसअघि मंगलबारको श्रुति सम्वेकमा जगदीश घिमिरेको कृति सकसको वाचन सुन्नेछौ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौ। शुभरात्री।